यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति बैठक बिहिबार बस्ने। नेपाली कंग्रेसको 15 महाधिवेशन आगामी भदौ 24 देखि 26 गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश। सरकारद्वारा 16 योजना कार्यान्वयन कार्ययोजना सार्वजनिक। कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा 66 जनाको मृत्यु। र प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र बागमती प्रदेश पहिलो जीत हात पार्न सफल।
विदेश गए पनि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समितिको बैठक बिहिबार बस्ने भएको छ। संसदीय दलको नेता चयन लगायत विविध विषयमा छलफल गर्न बिहिबार दिउँसो 4 बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। बैठकमा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको प्रवक्ता झाले जानकारी दिनुभयो। नेपाली कंग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको 15 महाधिवेशन आगामी वर्ष भदौ 24 देखि 26 गतेसम्म गर्ने प्रस्ताव पेश गरिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि शुरू भएको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन कुमार थापाले यही चैत्र 21 गतेदेखि महाधिवेशन तयारीको कार्यतालिका प्रस्तुत गर्दै आगामी भदौ 26 गते सम्पन्न गर्ने कार्यतालिका पेश गर्नुभएको हो। कार्यतालिका भदौ 6 र 7 गते जिल्ला अधिवेशन, भदौ 15 र 16 गते प्रदेश अधिवेशन तथा भदौ 24, 25 र 26 गते केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ। यसअघि बैठकमा सम्बोधन गर्दै सभापति थापाले पार्टीले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनु भएको छ। सभापति थापाले आगामी 5 वर्षसम्मको अवधि सुशासन, सेवा र विकासको गतिमा अगाडि जान राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली कंग्रेसको सहयोग र साथ रहनुका साथै कुनै पनि द्वन्द र दुर्घटना नआउने गरी भूमिका निर्वाह गर्ने बताउनुभयो। सभापति थापाले अख्तियारको दुरूपयोग, नीतिगत भ्रष्टाचारको विषयमा प्रश्न छानबिन गर्नुपर्नेमा जोड़ दिनुभयो। गृह मन्त्रालयले सम्पत्ति शुद्धिकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ। मन्त्रालयले एक प्रेस विज्ञप्ति मार्फत संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सूचीकृत व्यक्ति, समूह वा संगठनसँग सम्बन्धित प्रस्तावले सूचीकरणका लागि तोकेको मापदण्डमा पर्न सक्ने कुनै सूचना वा मनासिब आधार प्राप्त गरेमा सोको जानकारी गोप्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। मन्त्रालयले कुनै व्यक्ति, निकाय वा संस्थाले आफ्नो काम कारवाहीको सिलसिलामा कुनै तरिकाले अनधिकृत कार्य गरेको पाइएमा त्यसको जानकारी दिन सूचना मार्फत आग्रह गरेको हो। मन्त्रालयले त्यस्तो सूचना नजिकको जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखामा जानकारी गराइदिन अनुरोध गरेको छ। प्रतिनिधि सभाको निर्वाचनबाट झण्डै 2/3 बहुमत सहित राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार बनाउने तयारी गरिरहँदा यसअघिका राजनैतिक नियुक्तिका पदहरू के हुने भन्ने प्रश्न उठ्न थालेको छ। रासोपा नेताहरूले अनौपचारिक रूपमा अघिल्ला सरकारहरूले गरेका राजनैतिक नियुक्तिका व्यक्तिहरूले पद त्याग गर्नुपर्ने भनी धारणा सार्वजनिक गरेपछि अहिले त्यसको पक्ष विपक्षमा बहस शुरू हुन थालेको हो। संवाददाता सरिता खनालको रिपोर्ट।
प्रतिनिधि सभा निर्वाचनमा झण्डै 2/3 बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यसै साताबाट नै सरकारको नेतृत्व गर्ने निश्चित भएको छ। सरकार गठनसँगै मन्त्री छनौटको गृह कार्यमा लागिरहेको रासोपाले यसअघि राजनीतिक नियुक्ति गरिएका पदहरू खाली गराउने विषयमा पनि छलफल गरिरहेको बताइएको छ। पहिलेको सरकारका पालामा विभिन्न निकायमा राजनैतिक नियुक्ति पाएका पदाधिकारीले नयाँ सरकार गठनपछि आफै राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने लगायतका अभिव्यक्ति रासोपाका नेताहरूबाट आइरहेका छन्। यद्यपि राजनैतिक नियुक्ति के हुन् र के होइनन् भन्ने विषयमा स्पष्ट हुनुपर्ने जानकारहरू बताउँछन्। राजनैतिक नियुक्ति पनि दुई प्रकारबाट हुने भएकाले कतिपय अवस्थामा सरकारलाई सहयोग गर्नका लागि सरकारले पदहरू खाली गराउन सक्ने पूर्व सचिव गोपीनाथ मैनाली बताउनुहुन्छ। उहाँले विगतमा पनि 2074 सालको निर्वाचनपछि 2075 सालमा सरकार गठन हुनासाथ अघिल्लो सरकारले गरेका सबै राजनैतिक नियुक्तिका पदहरू खारेज गरिएको स्मरण गर्दै सरकारले आफ्नो सहजताका लागि त्यस्ता नियुक्तिहरू खारेज गराउन सक्ने बताउनुहुन्छ।
दुई प्रकारको चाहिँ राजनैतिक नीति हुन्छ, संवैधानिक परिषद बनाएर सार्वजनिक सुनवाई अथवा समिति सुनवाई भएर गरेको पद एउटा हो, अर्को सरकारले कम बेसको आधारबाट नियुक्ति गरेका त जस्तो राजदूतहरू अथवा संस्थान प्रमुखहरू अथवा विभिन्न संघ समितिहरू विभिन्न ठाउँमा नियुक्ति गरेको हुन्छ। दोस्रो प्रकारको पदहरूमा सरकारले आफूलाई सहयोग गर्नको लागि राजीनामा माग्नलाई सक्छ। सरकार पनि कोही एक्जिक्युटिभ पावर भएको संस्था हो, त्यो एक्जिक्युटिभ पावर भएको संस्थाले चाहिँ निश्चित अवधिसम्म उनीहरूले धर्म भत्ताको प्रयोग गर्ने संस्थालाई जस्तो चाहिँ महाधिवक्ता अथवा योजना आयोगमा चाहिँ जुन प्रधानमन्त्री चेन्ज भएकै दिनदेखि नै पद परिवर्तन हुन्छ, त्यस्तै गरी सरकारले उहाँहरूबाट चाहिँ मलाई सहयोग गरिदेऊ भनेर भन्न सक्छ। उहाँले सहयोग गर्ने वा नगर्ने भन्ने किसिमको चाहिँ एउटा प्रश्न बाँकी रहन्छ।
तर संवैधानिक निकायहरूमा हुने नियुक्ति भने विशिष्ट प्रकारको हुने भएकाले उहाँहरूले आफै सरकारलाई सहयोग गर्छौं भनेर नैतिकताले नै राजीनामा दिएर पद खाली गर्न चाहे फरक कुरा, नभए त्यसको लागि संवैधानिक प्रक्रिया पूरा गर्नुपर्ने जोखिम रहन्छ। कतिपय पदहरू जस्तै महाप्रबन्धक, गवर्नर, भूमि आयोग लगायतमा पनि निश्चित अवधि तोकेर नियुक्ति दिइने भए पनि सरकारले प्रक्रिया पुर्याएर हटाउन सक्छ, तर उनीहरूलाई उचित सुनवाईको मौका नदिने हो भने अदालतले पुनर्बहाली गर्न सक्ने जोखिम रहने भएकाले अहिले राजीनामा दिन लगाएर लामो समयसम्म ती पदहरू रिक्त राख्दा सेवा प्रवाहमा गम्भीर असर पर्न सक्छ। त्यसैले विगतका राजनीतिक नियुक्तिका पदहरू खाली गराउँदा राज्यले भविष्यमा आवश्यक देखे योग्य व्यक्तिहरूलाई फेरि सेवा लिन सक्ने गरी तयारी अवस्थामा राख्नु सरकारका लागि पनि राम्रो हुने पूर्व सचिव मैनाली बताउनुहुन्छ।
संवैधानिक पदाधिकारीहरू राज्यका विशिष्ट संस्थाहरूमा नियुक्ति गरेका संवैधानिक प्रक्रिया पूरा गरेर त्यस्ता व्यक्तिहरू चाहिँ उहाँहरूको नैतिकताले राजीनामा दिनुहुन्छ, हामीले सहयोग गर्छौँ भनेर दिनुहुन्छ भने बेग्लो कुरा होइन भनेदेखि चाहिँ त्यसको लागि संसदीय प्रक्रिया वा संवैधानिक प्रक्रिया पूरा गर्नपर्ने हुन्छ, एउटा त्यहाँ जोखिम रहन्छ। अर्को भूमि आएको होला अथवा चाहिँ महाप्रबन्धकहरू, गभर्नरहरू, सिओहरू यिनीको लागि निश्चित अवधि ठोकेर नियुक्ति दिएको हुन्छ, सरकारले प्रक्रिया पुर्याएर हटाउन सक्छ, तर यो बेलामा चाहिँ उहाँहरूलाई उचित सुनाईको मौका दिएन भनेदेखि फेरि अदालतले पुनर्बहाली गरिदिएको धेरै सम्भावना छ, जसले गर्दाखेरि चाहिँ संस्थाहरू चाहिँ अलिक घिरघिरो भएर बस्ने कुराहरू हुन्छ। सरकारले स्ट्राइक गर्न खोजेको हो अथवा चाहिँ प्रेस स्टार्ट गर्न खोजेको हो नयाँ सरकारले भनेदेखि चाहिँ उहाँहरूले चाहिँ नैतिकताको आधारमा सरकारलाई सहयोग गर्यो भनेदेखि त्यो राम्रो हुन्छ र इतिहासले उहाँहरूलाई राम्रो मूल्याङ्कन गर्छ।
कुनै पनि संस्थाको निर्माण र नेतृत्व विकास भनेको आफैमा लामो प्रक्रिया हो। अहिले विभिन्न संस्थाको नेतृत्वमा रहेका 1100 भन्दा धेरै अर्थात सबै खराब नभएको र ती मध्ये धेरैजना योग्यता र क्षमताकै आधारमा त्यहाँ पुगेका हुन सक्छन्, सबैका लागि राजनीतिक निकटता र चलखेलका आधारमा मात्र नियुक्ति भएको भन्ने भाष्य बनाउनु गलत हुने विशेषज्ञहरू बताउँछन्। त्यसैले राजनीतिक नियुक्ति पाएका सबैलाई एउटै डालोमा नराखी काम गर्न सक्षम र असक्षम व्यक्तिबीच फरक छुट्याएर मात्र निर्णय लिनु अब भन्ने सरकारका लागि उचित हुन्छ। राज्यका विभिन्न निकायमा हुने नियुक्ति कानून अनुसार भएकाले त्यसमा के कसरी रिक्त गर्ने भन्ने बारे कानून र विधि पालना गरिनुपर्ने विज्ञहरूको सुझाव रहेको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब 40% मतपत्र धुल्याइने निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधि सभा निर्वाचनमा 59% मत खसेकाले पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीका लागि छापिएकामा 40% मतपत्र प्रयोगविहीन भएका हुन्। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मतदाताको संख्या भन्दा बढ़ी संख्यामा मतपत्र छापिने अभ्यास बमोजिम यसपटक पनि 4,11,43,000 मतपत्र छापिएकामा प्रयोग नभएका मतपत्र धुल्याइने भएको बताउनुभयो। नेपाल नागरिकता चौथो संशोधन नियमावली 2082 जारी भएदेखि आमाको नामबाट 2,948 जनाले नागरिकता लिएका छन्। नयाँ नियमावली जारी भएपछि हालसम्म नयाँ व्यवस्था अनुसार उनीहरूले नागरिकता प्राप्त गरेको गृह मन्त्रालयले जनाएको छ। चौथो पटक संशोधन गरिएको नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरिएको थियो। गत पुस 11 गते बसेको मन्त्री परिषद बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावलीमा स्वीकृत गर्ने निर्णय गरेको थियो। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख परशुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रमुख नजीर मियाले शिष्टाचार भेट गर्नुभएको छ। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबीच देशको वर्तमान परिस्थिति तथा समसामयिक विषयहरूमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। कपिल वस्तुको महाराजगंज नगरपालिका दुई अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलीहवाले सूचना जारी गर्दै शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको तथा नागरिकको दैनिकी सहज बनाउन आवश्यक देखिएकाले आजदेखि निषेधाज्ञा हटाइएको जनाएको हो। कपिल वस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले सामाजिक सद्भाव, शान्ति सुरक्षा र कानूनी व्यवस्था कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह समेत गर्नुभयो। बर्दियाको गुलरिया नगरपालिका 11 गणेशपुरमा लागू औषध विरूद्ध भएको प्रदर्शन उग्र भएपछि स्थानीय र प्रहरी बीच झडप हुँदा 11 जना प्रहरी घाइते भएका छन्। प्रदर्शनकारीले हुलाकी सड़क अवरूद्ध गरेपछि सड़क खुलाउन पुगेका प्रहरी र स्थानीय बीच तनाव बढ़दै गएपछि झडप भएको थियो। झडपका क्रममा केही स्थानीय घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले 9 राउण्ड हवाई फायर तथा 4 राउण्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रमेश विष्टले जानकारी दिनुभयो। तराई मधेसको साझा सांस्कृतिक पर्वका रूपमा मनाइने चैती छठको मुख्य दिन आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ दिएर मनाएका छन्। वीरगंजको घड़ी अरूवा पोखरी, नगवा, छपकैया, मुरली लगायतका प्रमुख छठ घाटहरूमा आज साँझ ठूलो संख्यामा व्रतालुहरूको उपस्थिति रहेको थियो। यस्तै जनकपुरधाम स्थित गंगासागर, धनुसागर, अग्निकुण्ड, रत्नसागर सहितका धार्मिक पोखरी एवं तलावहरूमा भक्तजनहरूको उपस्थिति रहेको थियो। व्रतीहरू आज रातभर जागराम बस्ने र भोलि बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि चैती छठ विधिवत समापन हुने धार्मिक मान्यता छ। तराई मधेसबाट काठमाण्डौ बसोबास गर्नेहरूले आज काठमाण्डौको गौरीघाटमा चैती छठ मनाएका छन्। काठमाण्डौ विश्वविद्यालय अमेरिकाको एचई उच्च शिक्षा र्याङ्किङमा 122 स्थानमा परेको छ। संयुक्त राज्य अमेरिका स्थित एक संस्थाद्वारा गरिएको एचई उच्च शिक्षा र्याङ्किङमा विश्वभरका 95 देशका 507 विश्वविद्यालय मध्ये काठमाण्डु विश्वविद्यालय 122 स्थानमा परेको हो। काठमाण्डु विश्वविद्यालय शैक्षिक उत्कृष्टता निर्देशनालय प्रमुख प्राध्यापक डाक्टर हेमराज काफ्ले प्रतिवेदनले विश्वविद्यालयको संस्थागत संचालनबारे महत्वपूर्ण अन्तर्दृष्टि प्रदान गरेको बताउनुभयो। विश्व क्षयरोग दिवस आज नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ। सन् 2035सम्ममा क्षयरोग नियन्त्रण गर्ने र सन् 2050सम्ममा नेपाललाई क्षयरोग मुक्त बनाउने लक्ष्य हासिल गर्ने प्रतिबद्धताका साथ दिवस मनाइएको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डाक्टर भुवन पौडेलले जानकारी दिनुभयो। उहाँले नेपालमा अझै पनि 42% क्षयरोगका बिरामीहरू उपचारको पहुँच बाहिर रहेको बताउनुभयो। डाक्टर पौडेलले अधिकांश बिरामीमा रोग लुकाउने, परीक्षण नगर्ने, बरू उनीहरूबाट रोग सर्ने प्रवृत्ति देखिएको, प्रविधिको प्रयोग गर्न नसक्दा परीक्षणमा पनि समस्या भएको बताउनुभयो। राष्ट्रिय गौरवका आयोजना कर्णाली करिडोर अन्तर्गत सड़क सुधारसँगै कालोपत्र निर्माण कार्य तीव्र गतिमा अघि बढ़ेको छ। गत वर्ष पहिलो पटक कालोपत्रका लागि 3 अर्ब रूपियाँ भन्दा बढ़ीको ठेक्का भएपछि निर्माण कार्यले गति लिएको हो। सड़क विभाग अन्तर्गत उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना खुलालु सरिसल्ला सड़क आयोजना कोल्टीका अनुसार करिडोरको 50 किलोमिटर सड़क खण्डमा कालोपत्र सहित सुधार कार्य शुरू गरिएको छ। आयोजना प्रमुख सुन्दर लामाका अनुसार उक्त खण्ड दुई प्याकेजमा विभाजन गरी ठेक्का सम्झौता गरिएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। कोलम्बियामा वायुसेनाको एउटा विमान उड़ेको केही बेरमै दुर्घटना हुँदा कम्तीमा 66 जनाको मृत्यु भएको छ। घटनामा धेरै मानिस घाइते भएका छन्। वायुसेनाका कमाण्डर कार्लोस फेर्नान्डो सिल्भा रुएडाका अनुसार उक्त विमानमा 114 सैनिकहरू र चालक दलका 11 जना सवार थिए। अमेरिकामा निर्मित उक्त C-130 हर्क्युलिस विमान देशको दक्षिणी भेगमा पुएर्टो लेगिसामो शहर नजिकै दुर्घटनाग्रस्त भएको थियो। कोलम्बियाका रक्षा मन्त्री पेड्रो सान्चेजका अनुसार सैनिकहरूलाई लिएर पुएर्टो लेगिसामोबाट उड्दै गर्दा उक्त विमान दुर्घटनामा परेको हो। दुर्घटनास्थल पेरूको सीमा नजिकै छ। एक सैन्य स्रोतले समाचार संस्था AFPलाई बताए अनुसार मृतकहरूमध्ये 58 सैनिक, वायुसेनाका 6 कर्मचारी र 2 प्रहरी अधिकारी छन्। अमेरिकाले 5 दिनका लागि युद्ध विराम घोषणा गरेको केही घण्टामै इजरायली अमेरिकी संयुक्त आक्रमणले इरानका 2 ग्यास सुविधा र पाइपलाइनलाई लक्षित गरेको इरानी मीडियाले जनाएको छ। फार्स समाचार समितिका अनुसार मध्य इरानमा रहेका ग्यास प्रशासन भवन र इस्फहानको काभे स्ट्रीटमा रहेको ग्यास प्रेसर रेगुलेशन स्टेशन आंशिक रूपमा क्षतिग्रस्त भएको छ। देशको दक्षिण पश्चिममा रहेको खोर्रम शहर पावर प्लान्टको ग्यास पाइपलाइन पनि आक्रमणको निशानामा परेको बताइएको छ। तर स्थानीय गवर्नरले पूर्वाधार सामान्य रूपमा सञ्चालनमा रहेको र ग्यास आपूर्तिमा अवरोध नभएको पुष्टि गरेका छनृ यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने धम्की दिनुभएको थियो। तर हिजो अचानक प्रतिक्रिया परिवर्तन गर्दै सबै कुरा धेरै राम्रो भइरहेको छ भन्नुभएको थियो। तर इरानी मीडियाले युद्ध अन्त्य वा वार्ताको कुनै संकेत नभएको उल्लेख गरेको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय योजना आयोगले 16 पञ्चवर्षीय योजना कार्यान्वयन कार्य योजना मंगलबार सार्वजनिक गरेको छ। आर्थिक वर्ष 2081-82 2085-86 पाँच वर्ष 16 योजनामा उल्लेखित रणनीति, नीति र कार्यक्रमलाई स्पष्ट जिम्मेवारी, समय सीमा र नतिजासँग जोड्दै कार्यान्वयनलाई नतिजामुखी बनाउने उद्देश्यसहित योजना आयोगले कार्यान्वयन कार्य योजना कार्यान्वयनमा ल्याएको हो। कार्यान्वयन कार्य योजनामा आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, सुशासन, समृद्धि र न्याय जस्ता मुख्य क्षेत्रहरूलाई आधार मानेर प्रत्येक क्षेत्रमा रूपान्तरणकारी रणनीति, लक्ष्य, सूचक र विद्यमान अवस्थाको विश्लेषण समेटिएको छ। त्यस्तै प्रत्येक विषयगत क्षेत्रमा उद्देश्य, रणनीति, कार्यनीति, प्रमुख कार्यक्रम तथा क्रियाकलापलाई स्पष्ट रूपमा वर्गीकरण गरिएको छ। आर्थिक वर्ष 2085-86 भित्र मुलुकको अर्थतन्त्रको आकार 103 खर्ब हारहारी पुर्याउन करिब 112 खर्ब लगानी आवश्यक पर्ने गरी 16 पञ्चवर्षीय आवधिक योजना हाल कार्यान्वयनमा रहेको छ। 16 पञ्चवर्षीय आवधिक योजनाले राखेको लक्ष्य अनुसारको वृद्धि दर हासिल भई मुलुकको अर्थतन्त्र विस्तार हुँदा योजनाको अन्तिम वर्ष मुलुकको जीडीपीको आकार 100 खर्ब नगाउने लक्ष्य रहेको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि संघीय सरकारबाट समपूरक र विशेष अनुदानका लागि प्रदेश र स्थानीय तहबाट करिब 3,500 आयोजनाहरूको प्रस्ताव परेको छ। स्थानीय तहबाट 3,358 र प्रदेशबाट 140 आयोजना तथा कार्यक्रमको प्रस्ताव परेको योजना आयोगले जनाएको छ। आयोगले आगामी आर्थिक वर्षका लागि संघीय समपूरक र विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमका लागि माघ मसान्त भित्र प्रस्ताव पेश गर्न भनेको थियो। आयोगका सहायक प्रवक्ता डाक्टर दिवाकर लुइटेलले हाल आयोगमा प्राप्त योजना तथा कार्यक्रमको लागत अनुमान तथा विश्लेषण एवं छनौटको काम भइरहेको उल्लेख गर्नुभयो। आयोगले आगामी आर्थिक वर्षका लागि यी शीर्षकको अनुदान लिन 2,820 नयाँ र 678 क्रमागत योजना र कार्यक्रमहरूको प्रस्ताव परेको छ। नयाँ योजना तथा कार्यक्रमतर्फ विशेष अनुदान लिन 1,464 र समपूरक अनुदान लिन 1,356 प्रस्ताव परेको योजना आयोगले जनाएको छ। महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको बजार प्रवर्धनमा सहयोग पुर्याउने उद्देश्यले 9 अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना हुने भएको छ। ललितपुरमा यही चैत 20-22 गतेसम्म व्यापार मेलाको आयोजना हुन लागेको हो। महिला उद्यमशीलता प्रवर्धनका लागि महिला उद्यमी महासंघ नेपालद्वारा मेला आयोजना गर्न लागि महासंघद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दर्शना श्रेष्ठले जानकारी दिनुभयो। मेलामा 7 प्रदेशका महिला उद्यमीहरूले आफ्ना मौलिक उत्पादनहरू प्रदर्शन गर्नेछन्। मेलामा 300 महिला उद्यमीले 140 स्टलहरू मार्फत आफ्ना उत्पादनहरूको प्रदर्शन तथा बिक्री गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।
अब खेल समाचार अजय बमबाट।
विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा फराकिलो जित दर्ता गरेको छ। मंगलबार माथिल्लो मुनपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले अर्को विभागीय टोली नेपाल एपीएफ क्लब विरूद्ध 185 रनको फराकिलो जित हात पारेको हो। एपीएफले टस जितेर बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 355 रनको विशाल युगफल तयार पारेको थियो। प्रतियोगिताको इतिहासमा बनेको यो सर्वाधिक ठूलो युगफल हो। यसअघि एपीएफले 2018 दोस्रो संस्करणमा तत्कालीन प्रदेश नम्बर 2 विरूद्ध 339 रनको युगफल तयार पारेको थियो। 356 रनको विशाल लक्ष्य पछ्याएको एपीएफले 44 ओभरमा सबै विकेट गुमाएर 170 रन मात्र बनाउन सक्यो। प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित हात पारेको पुलिसको यो पहिलो जित हो। पुलिस पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो। दोस्रो खेलमा एपीएफको भने यो पहिलो हार हो। एपीएफले पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो। अर्को खेलमा बागमती प्रदेशले पहिलो जित दर्ता गरेको छ। तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले गण्डकी प्रदेशलाई 170 रनले पराजित गरेको हो। 295 रनको लक्ष्य पछ्याएको गण्डकीले खराब ब्याटिङ गर्दा 31.5 ओभरमा 124 रनमै अल आउट भयो। त्यसअघि टस जितेर गण्डकीले बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 294 रनको युगफल तयार पारेको थियो। दोस्रो खेल पहिलो जित हात पारेको बागमतीको दुई खेलमा 2 अङ्क भएको छ। पहिलो खेल खेलेको गण्डकीले हारबाट प्रतियोगिता शुरूआत गरेको छ। प्रतियोगितामा 3 विभागीय टोली र 7 प्रदेश गरी जम्मा 10 टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद 10 लाख पाउँदा उपविजेताले 5 लाख प्राप्त गर्नेछन्।
अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 22.7 डिग्री सेल्सियस, न्यूनतम 14.9 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। काठमाण्डुको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 13.3 डिग्री सेल्सियस, वर्षा फाटफुट। पोखराको अधिकतम 25 डिग्री सेल्सियस, न्यूनतम 13.5 डिग्री सेल्सियस, वर्षा 40.4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 12 डिग्री सेल्सियस र दिपायलको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 13.6 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति बैठक बिहिबार बस्ने। नेपाली कंग्रेसको 15 महाधिवेशन आगामी भदौ 24 26 गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश। सरकारद्वारा 16 योजना कार्यान्वयन कार्ययोजना सार्वजनिक। कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा 66 जनाको मृत्यु। र प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र बागमती प्रदेश पहिलो जीत हात पार्न सफल। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।